नमस्कार, रेडियो कार्यक्रम संचार तथा सूचनामा तपाईलाई स्वागत छ।
सूचना तथा संचार मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना प्रत्येक सोमबार बिहान यसै समयमा 20 मिनेट प्रसारण हुन्छ।
नेपालमा पत्रकार महिलाहरूको संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ र क्रियाशीलता पनि उच्च छ। यसले अवसरको ढोका खोल्दै आत्मनिर्भर र पेशागत पहिचान बनाउन त सहयोग गरेको छ, तर सँगसँगै सुरक्षा लगायत पेशामा टिकिरहन भने चुनौती छ। यस सम्बन्धमा तयार पारिएको रिपोर्ट आज प्रस्तुत गर्छौं। अनि प्रेस काउन्सिल नेपालका पछिल्ला कार्य प्रगतिहरूका सम्बन्धमा हामी काउन्सिलका मुख्य अधिकृत झविन्द्र भूषालसँग गरिएको कुराकानी प्रस्तुत गर्छौं। कार्यक्रमको पूरै समय अवधिभर हामी सँगै रहनुहोला।
खहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाई बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने। खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने। त्यहाँ वस्तु भाव नचराउने। बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने। खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने।
बर्खायाममा सजग बनौ, पूर्व तयारी गरौ, बाँचौ बचाउ।
नेपालमा पत्रकार महिलाहरूको संख्यात्मक गुणात्मक वृद्धि त भएको छ, तर पेसामा टिकिरहनका लागि सुरक्षा तथा सेवा सुविधाको भने समस्या छ। यस सम्बन्धमा तयार पारिएको रिपोर्ट अब प्रस्तुत गर्छौं।
पत्रकारिता पेसा आफैमा पनि चुनौतीपूर्ण पेसा हो। त्यसमा पनि हाम्रो मुलुकमा महिलाहरूका लागि यो पेसा थप चुनौतीपूर्ण देखिन्छ। पछिल्लो समय महिला पत्रकारहरूको संख्यामा उल्लेख्य वृद्धि त भएको छ, यो आफैमा खुसीको कुरा हो। तर पुरुष पत्रकारहरूको तुलनामा महिला पत्रकारहरूलाई यो क्षेत्रमा टिकिराख्न समस्या देखिने गरेको छ। विभिन्न समयमा विभिन्न परिस्थितिका कारण महिला पत्रकारहरूले पेसा छोड्नुपर्ने अवस्था देखिने गरेको सञ्चारिका समूहका अध्यक्ष कमला पन्थी बताउनुहुन्छ।
महिला पत्रकारको सबैभन्दा चुनौतीको कुरा गर्ने हो भनेदेखि चाहिँ अहिले चाहिँ कस्तो छ भन्दाखेरि, एक त पत्रकारिता नै चुनौतीपूर्ण छ, त्यसमा पनि महिलाहरू चाहिँ अझ बढी जागिरबाट छोड्नुपर्ने बाध्यता हुने अनि जागिर छोडिनेमा चाहिँ धेरै पत्रकार महिलाहरू हुनुहुन्छ। विशेष गरी चाहिँ जो झन् अनुभवी महिलाहरू हुनुहुन्छ र उहाँहरू चाहिँ नेतृत्वमा सम्पादकीय लेभलमा पुग्नुहुन्छ भनेर अनुमान गरेको महिलाहरू नै छोड्ने अवस्थामा पुगिरहनु भएको छ। यसको चाहिँ एउटा आर्थिक कारण पनि हुन सक्छ होइन, त्यो कारणले गर्दाखेरि पनि अहिले चाहिँ छ, आउनेको संख्या बढी छ तर छोड्नेको संख्या पनि त्यति नै देखिरहेको छ। त्यो चाहिँ सबैभन्दा ठुलो चुनौती हो भन्ने चाहिँ मलाई लाग्छ। अवसरको चाहिँ कुरा गर्दाखेरि हुँदै नभएको भन्ने चाहिँ होइन, अवसर पनि छ तर कस्तो भन्दाखेरि चाहिँ बढी धेरै सङ्घर्ष गर्नुपर्ने छ। त्यही तुलनामा चाहिँ पुरुषले कम सङ्घर्ष गरे पनि हुने, महिलाले चाहिँ अलि अझ बढी चाहिँ मेहनत गर्नुपर्ने, हरेक काममा हामी गर्न सक्छौँ भनेर देखाउनु पर्ने त्यस्तो अवस्था चाहिँ छ। सबैभन्दा त वातावरण नै हो कि, काम गर्न सक्ने खालको वातावरण बनाउनु नै एकदमै जरुरी छ। महिलाहरूले चाहिँ गर्न सक्छन् भनेर भन्ने खालको चाहिँ सोचाइ नै वृद्धि हुनुपर्ने छ। महिला गर्न नसक्ने होइन, महिलाले गर्न सक्छन् तर हामी त्यहाँ पहिलो नै सोचाइ के हुन्छ र महिला गर्न सक्छ र भन्ने हिसाबले चाहिँ सोचिन्छ र उहाँहरूलाई चाहिँ एकदमै नजरअन्दाज गरिन्छ। त्यो कारणले गर्दाखेरि पनि त्यो चिजहरूको सामना गर्नु परिरहेको छ। त्यो भनेको चाहिँ मानसिकता नै हो, मानसिकता चाहिँ चेन्ज हुनुपर्छ। अब त्यो मानसिकता चेन्ज हुनलाई फेरि अब एउटा लामो इतिहासै लड्नु पर्ने हुन्छ। हुन त अब अहिले पहिलाको तुलनामा अहिले केही चेन्ज त हुँदै गएको छ, गर्न सक्छन् भन्ने कति त नयाँ जेनेरेसनले बताउन थालेको अवस्था पनि छ, पुरानाहरूले पनि बताइरहनु भएको अवस्था छ। त्यति हुँदा हुँदै पनि हाम्रो अब परिवर्तन हुँदै जाँदाखेरि पनि त्यो चिजमा चाहिँ अझ परिवर्तन हुन सकेको चाहिँ छैन। महिलालाई हेर्ने दृष्टिकोण र महिलाले गर्ने काममा चाहिँ अहिले पनि ठुलो प्रश्न चिन्ह अगाडि ल्याउने गरेको चाहिँ देखिन्छ कि।
सबैभन्दा पहिले त हाम्रो मुलुक पितृसत्तात्मक मानसिकताबाट गुज्रिएका कारण पनि यस्तो अवस्था आउने गरेको सञ्चारिका समूहका अध्यक्ष पन्थीको धारणा रहेको छ। एउटै समयमा पत्रकारिता पेसामा प्रवेश गरेका महिला र पुरुषको तुलना गर्ने हो भने माथिल्लो तहमा पुग्नका लागि पुरुषले भन्दा महिलाले बढी चुनौती खेप्नुपर्ने अवस्था रहेको उहाँ बताउनुहुन्छ। पछिल्लो समय कतिपय मिडियामा पुरुषले भन्दा अब्बल काम गर्न सक्ने महिला पत्रकार भए पनि महिलाले पटक पटक म पनि सक्छु भनेर आफूलाई प्रस्तुत गरिराख्नुपर्ने अवस्था रहेको अध्यक्ष पन्थी बताउनुहुन्छ।
एउटा त पितृसत्तात्मक सोच पनि होइन,
हजुर,
त्यो चाहिँ पुरुषमा पनि छ महिलामा पनि छ त्यो भन्ने कुरा सोच चाहिँ त्यो पुरुषमा मात्रै त्यो सोच छैन। हामी किन भन्दाखेरि हाम्रो विकास क्रमलाई हेर्ने हो भन्दाखेरि महिलाले गर्न सक्छन् र भन्ने प्रश्न चाहिँ हरेकको दिमागमा रहिरहने, त्यो कारणले गर्दाखेरि पनि उनीहरूलाई चाहिँ सुरुमै गर्न सक्दैनन् कि भन्ने आकलन गरिने, त्यो कारणले गर्दाखेरि पनि हरेक चिजको चाहिँ उहाँहरूले हामी गर्न सक्छौँ भनेर देखाउन पर्ने होइन। देखाउँदाखेरि पनि अब त्यही काम चाहिँ पुरुषले गर्दाखेरि चाहिँ त्यति प्रश्न गरी उठाइँदैन, सेम काममा चाहिँ महिलालाई चाहिँ प्रश्न उठाइन्छ कि त्यो भनेको चाहिँ नजरअन्दाज नै हो त्यो गरिएको भनेको चाहिँ। त्यो कारणले गर्दा पितृसत्ता हरेकमा छ होइन, त्यो भनेको कल्चर हो खासमा चाहिँ त्यसरी हाजिर भएर बसेको छ। अब त्यसलाई तोड्नलाई त ठुलो चिजको परिवर्तन हुनुपर्छ होइन, बिस्तारै हुने हो, त्यसले एकैचोटि परिवर्तन पनि हुँदैन। पहिलाको तुलनामा चाहिँ अब अलिअलि चेन्ज हुँदै गएको छ, नभएको भनेको होइन। फेरि महिलाले पनि पहिलाको तुलनामा त अपर्च्युनिटी पाउँदै पनि गइरहेको, एउटा घरभित्र मात्रै सीमित हुनुभएको महिलाहरू अब घरबाट बाहिर निस्किएर पठन पाठन भनौँ न साक्षरताको र रेटलाई पनि हेर्ने हो भनेदेखि बढ्दो क्रममा छ। अब कम्पिटिसन गर्न सक्ने कम्पिटिटर भएर बाहिर आइरहेको अवस्था छ, त्यो कारणले गर्दाखेरि अब त्यो हुँदै जाँदा वृद्धि गर्दै जाँदाखेरि त त्यो पितृसत्तालाई पनि चिर्न सक्ने एउटा आधार चाहिँ के हो त्यो चाहिँ बन्दै जान्छ, तर समय चाहिँ लाग्दो रहेछ भन्ने चाहिँ अहिलेको उदाहरणहरूले चाहिँ देखाउँछ। परिवर्तन गर्नुपर्छ एउटा, तर त्यसित सँगसँगै चाहिँ फेरि महिलाहरूले अपर्च्युनिटी पनि पाउनुपर्छ कि, नपाइकन चाहिँ हुँदैन। जस्तो हिजोका दिनमा त घरमा मात्रै सीमित राखिएको थियो नि त, पढाइबाट नै बन्देज गरिएको अवस्था थियो नि त, सानो उमेरमा बिहा गरिदिएर छोरी त विवाह गरेर जाने हो भन्ने हिसाबले चाहिँ विवाह राम्रो केटासँग गरिदिँदा हुन्छ भन्ने सोचाइको विकास भएको थियो नि त। र अब अहिले पछिल्लो समयमा त त्यो होइन रहेछ, छोरीलाई पनि पढायो भनेदेखि चाहिँ राम्रै हुँदो रहेछ, छोरा छोरा गर्न सक्दो रहेछन् भनेर भन्ने किसिमका उदाहरण जब छोरीहरूले दिन थाल्नु भएपछि त चेन्ज त हुँदै गएको छ, शिक्षा नै विकास हो भनेर भन्ने कुराको चाहिँ कहीँ न कहीँ कतै न कतै त इन्डिकेटर हो भन्ने त बुझिराखिएको छ नि त। त्यसैले गर्दाखेरि पढाउनुपर्छ भनेर भन्ने अभिभावकहरू पनि हुनुहुन्छ। त्यही भएर साक्षरतामा पनि पहिलाको भन्दा त रेसियो बढ्दै गइरहेको छ नि होइन, अब महिलाहरूले पनि स्थानहरू ओगट्दै गइरहेको अवस्था छ। अब एउटा चाहिँ इन्डिकेटर यो परिवर्तनको यो पनि हो, महिलाहरू पढे पढिसकेपछि भोलि पोजिसनमा पुग्छन्, कम्पिटिसन गर्न सक्छन्, कम्पिटिटर भएर निस्किन्छन् र उनीहरूले गरेर देखाउँछन्, अपर्च्युनिटी पाएपछि गर्दा रहेछन् भन्ने उदाहरण दिँदै जाँदाखेरि त हुने एउटा चेन्ज भयो, एउटा चाहिँ मानसिक रूपमा चाहिँ चेन्ज गरिने एउटा कुरा भयो, दुईटा कुराहरूले चाहिँ परिवर्तन चाहिँ सम्भव छ भन्ने चाहिँ मलाई लाग्छ।
पछिल्लो समय पहिलेको तुलनामा धेरै सुधार आएको भए पनि यो अवस्थाको अन्त्यका लागि ठुलै परिवर्तन आवश्यक देखिन्छ। पुरुषको तुलनामा महिला पत्रकारहरूको दोहोरो तेह्रो भूमिका भएकाले पनि यो क्षेत्रमा महिलाहरूलाई टिकिराख्न समस्या हुने गरेको छ। पछिल्लो समय पत्रकारिता क्षेत्रमा महिलाको संख्या पनि उल्लेख्य रूपमा बढेको छ। समाज रूपान्तरणका लागि महिला सशक्तिकरण आवश्यक रहेकोमा सरकारवालाहरूले जोड दिँदै पनि आइरहेका छन्। तर यसलाई बचाइराख्न र यही क्षेत्रमा महिलाहरूलाई टिकाइराख्न भने मानिस को मानसिकतामा परिवर्तन आवश्यक हुनुका साथै यस क्षेत्रका सम्बन्धित निकायले महिलाहरूका लागि विभिन्न समयमा क्षमता अभिवृद्धिका कार्यक्रमहरू गर्न जरुरी रहेको सञ्चारिका समूहका अध्यक्ष पन्थीको भनाइरहेको छ।
कार्यक्रमहरू गर्दै पनि आइरहेको, नगरेको होइन। अब बिचमा अब केही समय ग्याप भयो, अब देशको परिस्थिति नै त्यस्तो हुँदाखेरि चाहिँ स्वाभाविकै अरूले जसरी चाहिँ त्यसको सामना गर्नु परेको छ, हामी पनि यस्ता इन्स्टिट्युसनहरूले चाहिँ सामना गर्नु परेको छ, त्योबाट हामी अलग छैनौँ होइन। त्यस बाहेक चाहिँ अब यो यस्ता अपर्च्युनिटीहरू यस्ता चिजहरूले चाहिँ तालिम अनि क्षमता अभिवृद्धिका चिजहरूले चाहिँ विकासलाई चाहिँ सघाउँछ, किन भन्दाखेरि प्रोफेसनलिजम चाहिँ कायम गर्न सक्छ। अब कुनै पनि मिडिया हाउसले त त्यसरी चाहिँ उसको ग्रोथलाई हेरेर कस्तो खालको आवश्यकता छ, उसलाई कस्तो खालको तालिम चाहिन्छ, उसको ग्रोथको लागि के गर्नुपर्छ भनेर भन्ने हिसाबले सोचेर कहिले पनि गरेको देखिँदैन नि त। हामीहरू जस्तो चाहिँ इन्स्टिट्युसन्सहरूले चाहिँ उनीहरूका लागि यो आवश्यकता छ भनेर त्यस्तो खालको तालिमहरू दिँदै जाँदा उनीहरू इम्पावर हुँदै गइरहेको अवस्था पनि छ नि त। उनीहरू किनभने हामी नै इम्पावर हुँदै गइरहेको अवस्था छ नि त, त्यो स्वयं हामी आफैले पनि त महसुस गर्छौँ। भनेपछि यस्ता इन्स्टिट्युसन्सहरू चाहिँ बलियो हुनुपर्छ, संरचनाहरू बलियो हुनुपर्छ र यी इन्स्टिट्युसनहरूले पनि त्यो व्यवसायिक पत्रकारितालाई चाहिँ ध्यानमा दिएर त्यस्तो किसिमको तालिमहरू र क्षमता अभिवृद्धिका कामहरू चाहिँ अगाडि सार्छ।
गर्यो भनेदेखि चाहिँ हाम्रो कहीँ न कहीँ गोल चाहिँ मिट हुन्छ जस्तो चाहिँ मलाई लाग्छ।
समाजलाई समयानुकूल परिवर्तन तथा क्रियाशील बनाउन महिला पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको छ। यस क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा सरोकारवालाहरूको जोड रहेको छ। राज्य र समाजमा प्रभाव पार्न सक्ने र पहिचान दिलाउने ठाउँमा महिला पत्रकारको सहभागिता बढाउन जरुरी रहेको देखिन्छ। अप्ठ्यारा परिस्थितिमा पनि महिला पत्रकारहरू आफ्नो पेसाप्रतिको उत्तरदायित्व वहन गर्ने विषयमा बढी संवेदनशील र जिम्मेवार रहेको देखिन्छ। पत्रकारको हकहित संरक्षणमा सम्बन्धित निकायले गम्भीर रूपमा सोच्नुपर्ने र निर्णायक तहमा महिला पत्रकारको सहभागिता बढाउनु पर्ने आवश्यकता छ।
विपद आउने बेला पूर्व सावधानी अपनाऊ, नत्र तपाईँ हाम्रो अकालमा ज्यान जान सक्दछ।
बाढी पहिरो लगायत प्राकृतिक विपदबाट आफू सतर्क बनाऊ र अरूलाई पनि जोगाऊ।
जनहितका लागि रेडियो नेपाल
सूचना तथा संचार मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना अहिले यहाँहरू सुन्दै हुनुहुन्छ। अब हामी प्रेस काउन्सिल नेपालका पछिल्ला कार्य प्रगतिहरूका सन्दर्भमा काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुषालसँग कुराकानी गर्दैछौँ।
प्रेस काउन्सिल नेपालले पछिल्लो गतिविधि के गर्दैछ? नयाँ आर्थिक वर्ष पनि सुरु भयो होइन, कुन कामलाई यहाँले प्राथमिकता दिनु भएको छ, के छ अवस्था?
भर्खरै आर्थिक वर्ष एउटा चाहिँ सकिएर अर्को आर्थिक वर्षको हामी सुरुवातमै छौँ। अब यसमा त स्वाभाविक रूपमा सबैको ध्यान जाने भनेको अब अघिल्लो वर्षको समीक्षा गर्ने, त्यसका चाहिँ प्रतिवेदनहरू चाहिँ तयारी गर्ने, अब आगामी वर्षको चाहिँ कार्ययोजनाहरू बनाउने, अनि त्यसपछि चाहिँ कार्यक्रम कार्ययोजनाहरू बनाउने कुराहरूमै सबै त्यही केन्द्रित हुन्छ। हामी पनि त्यसैमै छौँ। अब हाम्रो अर्को रेगुलर चाहिँ तपाईँले भनेअनुसारको खाली नै नहुने, दिनका दिन पर्ने र यो सिद्धो भन्ने अवस्थाै हुँदैन। यो उजुरी र अनुगमन जुन मिडियामा दैनिक रूपमा जुन समाचारहरू सम्प्रेषण हुन्छन्, पत्र पत्रिका, रेडियो, टेलिभिजन, अनलाइन, अहिले त चाहिँ सोसल मिडियाहरू, सामाजिक सञ्जालहरूमा यति चाहिँ दिनका दिन सामग्रीहरू सम्प्रेषण हुन्छन्, त्यसका चाहिँ उजुरीहरू पनि आउँछन् र हामीले स्व अनुगमन पनि गरिरहेका हुन्छौँ। त्यो त हामीले चाहिँ नियमित गरि नै हाल्ने भयौँ। अब सँगै अर्को अहिले कतिपय त्यस्ता केही विषयवस्तुहरू भयो भने यो हेलो सरकार, यो नेपाल सरकारको चाहिँ प्रधानमन्त्री कार्यालयमा रहेको हेलो सरकार छ, त्यसमा पनि केही उजुरीहरू पर्ने। अब उजुरी परेपछि त्यो चाहिँ मिडियासँग, पत्रकारसँग र चाहिँ यो पत्रकारितासँग सम्बद्ध विषयहरू भयो भने त्यो चाहिँ अब सञ्चार मन्त्रालय हुँदै हामी कहाँ पनि आइपुग्छ। अहिले त्यो हेलो सरकारबाट आउने उजुरी पनि यति धेरै छ कि मैले अस्ति एकजना चाहिँ सिंहदाराभित्रको एउटा अधिकारीलाई सोधेको थिएँ, वर्षभरिमा चाहिँ योभन्दा पहिला वर्षभरिमा प्राप्त हुने उजुरी 3 महिनामै यति धेरै उजुरी आयो कि त्यो थाम्नै नसक्ने गरी उजुरी आए भन्ने खालको कुरो सुनेको थिएँ। हामीलाई पनि आउँदाखेरि त्यति धेरै नै उजुरी आइरहेका छन् अहिले, त्यो अवस्था छ। त्यसो भए उनीहरूले त्यो उजुरीहरूको सम्बोधन पनि गर्ने प्रेस काउन्सिलले, अब नयाँ आर्थिक वर्ष सुरु भइसक्यो, अब हाम्रो यो सुरुमा त कतिपय कार्यक्रमहरू गर्ने सन्दर्भमा कार्यविधिहरू बनाउनु पर्ने, अब त्यसको तयारीहरू गर्नुपर्ने छ। अब यो वर्ष हामीले प्रेस काउन्सिलले 2 नयाँ कार्यक्रम चाहिँ हामी गर्दैछौँ, 2-3 कार्यक्रम बनाउन। त्यसमा चाहिँ एउटा त यो मिडिया, डिजिटल मिडियाको अहिले चाहिँ दबदबा छ, प्रभाव छ, त्यसमा चाहिँ हामीले कम्तीमा धेरै विषयहरू चाहिँ अहिले डिजिटल्ली यकिन गर्न सक्ने, सत्य के हो के होइन भन्ने यकिन गर्न नसकिरहेको अवस्थामा कम्तीमा पनि चाहिँ डिजिटल मिडियाका सम्बन्ध थुप्रै सङ्घ संस्थाहरूले, साइटहरूले चाहिँ यो फ्याक्ट चेक गर्ने गरिरहेका थिए। अब प्रेस काउन्सिलले पनि हामीले आफ्नो आचार संहिताको अनुगमन अध्ययन गर्ने सन्दर्भमा कतिपय प्रमाणहरू जुटाउने, सही हो कि होइन भन्ने खालले हामीले आफ्नो तरिकाले फ्याक्ट चेक त गर्थ्यौँ, तर अहिले डिजिटल्ली चाहिँ त्यसका कसरी हुन्, त्यसका प्रविधिहरू प्रयोग गरेर फ्याक्ट चेक गर्ने र सत्य हो कि होइन भनेर चाहिँ त्यो सुरुवात गर्ने, प्रेस काउन्सिलमै फ्याक्ट चेकको संयन्त्र स्थापना गर्ने, त्यस्ता जनशक्तिहरूलाई ट्रेन गर्ने र अलिकति प्रभावकारी रूपमा त्यो सन्दर्भमा काम गर्ने भनेर यो वर्षको कार्यक्रम छ। अब त्यसलाई चाहिँ कस्तो कस्तो विषयहरूलाई चाहिँ फ्याक्ट चेक गर्ने र कसरी गर्ने भन्ने खालको पनि एउटा चाहिँ कन्सेप्ट बनाउनु पर्ने छ यो हामीले साउनमा। अर्को अब यो पब्लिकहरूमा र मिडिया प्रति र पब्लिकहरू प्रति थुप्रै गुनासाहरू, अघि पनि मैले भने उजुरीहरूको संख्या यति धेरै बढेको छ र गुनासाहरू मिडियातर्फ पनि छन्, पत्रकारहरूतर्फ पनि छन् र पत्रकार र मिडिया क्षेत्रको चाहिँ यो अथोरिटीहरू, अधिकारीहरूसँग पनि छन्। थुप्रै गुनासाहरू, सूचनाहरू समयमा पाइएन अथवा चाहिँ तपाईँ सही तरिकाले सूचनाहरू चाहिँ दिइएन, सूचनाहरू लुकाइए, अनि त्यो इन्फर्मेसनहरू फ्लो गर्ने सिस्टमहरू नै अलिकति चाहिँ दिन चाहिएन भन्ने खालका त्यो प्रवृत्तिहरू बढेका हुनाले एउटा दुवै खालका गुनासाहरू चाहिँ सुन्ने र त्यसलाई चाहिँ अलिकति त्यो स्वस्थ चाहिँ पत्रकारिताको वातावरण सिर्जना गर्ने सन्दर्भमा जनगुनासो सुन्नु है, पारदर्शिता प्रवर्धन गर्ने कार्यक्रम पनि हामीले सँगै गर्नुपर्ने छ। अर्को अब अनुगमन, अहिलेको नयाँ चाहिँ जुन प्रविधिहरू छ त्यसलाई चुनौतीहरू बढेसँगै नयाँ नयाँ प्रवृत्तिहरू आएसँगै अनुगमनकर्ताहरूको पनि क्षमता बढाउनु पर्ने छ, तिनीहरूलाई दक्षता, अहिले एआईको प्रयोग चाहिँ व्यापक रूपमा भएको छ, कुन सामग्री एआई प्रयोग गरेर गरिएको कुन होइन, तपाईँ हामी पनि एकदम एकदमै हेर्दाखेरि झुक्किने अवस्थाहरू छ, त्यस कारण त्यो त्यस्तो चाहिँ पहिचान गर्न सक्ने त्यो अवस्थाहरूको छ, अनि अनुगमन गर्दाखेरि यसको सत्यता कसरी परीक्षण गर्ने, फ्याक्ट चेक कसरी गर्ने, अनि जनगुनासहरू धेरै आउँछन्, गुनासोहरूको ह्यान्डलिङ कसरी गर्ने, त्यस्ता विषयहरू पनि हाम्रो अनुगमनकर्ताहरूलाई पनि ट्रेनिङ दिनुपर्ने अवस्थाहरू छ। यो दुई तिनवटा अलिकति नयाँ तरिकाले हामीले कार्यक्रमहरू गर्दैछौँ। सँगै यो वर्ष अब प्रेस काउन्सिलको चाहिँ एउटा पुनर्संरचना अलिक प्रभावकारी रूपमा कसरी यसलाई चाहिँ सञ्चालन गर्न सकिन्छ भन्ने छ। मिडिया काउन्सिलको बिल पनि सरकारले चाहिँ अगाडि बढाउने भनेको छ, त्यसमा पनि हामीले केही कामहरू गर्नुपर्ने छ। पत्रकार आचार संहिता पनि 2073 सालको 76 सालमा केही संशोधन गरेका थियौँ, त्यसलाई चाहिँ समसामयिक रूपमा संशोधन गरेर अगाडि बढाउनु पर्ने छ। वर्गीकरण पनि प्रेस काउन्सिलले गर्थ्यो पत्र पत्रिकाको हकमा, त्यो पत्र पत्रिका वर्गीकरण गर्ने सन्दर्भमा पनि केही समस्याहरू देखिएका छन्। मापदण्ड सुधार गर्ने र अब यो प्रकाशकहरूलाई पनि अलिकति ओरिएन्ट गर्ने कामहरू पनि गर्नुपर्ने छ। यस्तै कामहरू अर्को सँगै तपाईँले भन्नुभयो, हामी अब अन्तिममा भएको हुनाले हामीले वार्षिक प्रतिवेदन प्रत्येक वर्ष चाहिँ यो अघिल्लो आर्थिक वर्षभरिमा के कार्यक्रमहरू गर्यौँ र उजुरीहरूको प्रवृत्तिहरू कस्तो थिए, नेपाली पत्रकारिताका नेपाली मिडियाको अवस्थाहरू कस्तो रह्यो भनेर पनि हामीले समग्र यो विश्लेषण सहितको एउटा चाहिँ प्रेस काउन्सिलको वार्षिक प्रतिवेदन प्रकाशन गर्छौँ। त्यो काम पनि हामी गर्दैछौँ, यस्तै काम अगाडि बढिरहेको छ।
हजुर, प्रदेशमा साथी प्रदेशमा प्रेस काउन्सिलको कार्यालय स्थापना गर्ने भन्ने पनि केही समय अगाडि यो कुरा पनि भएको थियो होइन, यो विषयतर्फ चाहिँ के छ?
यो प्रेस काउन्सिल अहिले अब प्रदेशगत संरचनाहरू जसरी चाहिँ अब संहिताको मोडल छ त्यो अनुसारको चाहिँ प्रेस काउन्सिल र यो समग्र सञ्चार क्षेत्र पत्रकारिताको पनि संहिताको चाहिँ मोडलमा चाहिँ केही कामहरू गर्नुपर्छ भन्ने खालको स्वाभाविक हुने नै भयो। अब तर पत्रकारितामा संहिता आएन भन्ने खालको चाहिँ आम चाहिँ गुनासोहरू छ, त्यस कारण अब प्रदेशमा कतिपय संरचनाहरू प्रेस रजिस्ट्रार अनि त्यसपछि आम सञ्चार प्राधिकरण यस्ता कतिपय निकायहरू चाहिँ प्रदेश अन्तर्गतका बनेका छन्, तर अब प्रेस काउन्सिलकै आफ्नै प्रेस काउन्सिल सबै प्रदेशमा चाहिँ त्यसरी बन्ने हो कि होइन भन्ने खालको पनि एउटा एउटा बहसकै विषय छ। यो आचार संहिता अनुगमन मिडियाको अनुगमन गर्ने यो चाहिँ कम्तीमा पनि सङ्घीय प्रेस काउन्सिलले नै गर्नुपर्ने हुन्छ। प्रत्येक प्रदेशमा छुट्टा छुट्टै प्रदेशले प्रेस काउन्सिल स्थापना गर्ने होइन, बरु काउन्सिलकै प्रदेशमा चाहिँ त्यस्ता कार्यालयहरू सम्पर्क कार्यालयहरू स्थापना गर्ने र त्यसरी कामहरू गर्न सकिन्छ भन्ने खालको चाहिँ छलफलहरू भएको हो। तर अब त्यो चाहिँ अलिकति कानुनले पनि सम्बोधन गर्नुपर्ने हुन्छ। हामीले एकचोटि चाहिँ अलिकति प्रयास गरेर जस्तै नेपालगञ्ज विराटनगर लगायतका चाहिँ स्थानीय तहसँग समन्वय बजेटको स्रोत साधनको व्यवस्था गरेर यो एनपिआईको कार्यालयहरू पनि त्यहाँ भएको ठाउँमा तिनको उपयोग गरेर यो अभ्यास गर्नु पर्यो भनेर केही तयारी चाहिँ गरेका थियौँ, तर त्यो विविध कारणले गर्दा त्यो अगाडि बढ्न सकेन। अब कानुनमै त्यो कुराहरू चाहिँ व्यवस्था गरेर अब मिडिया काउन्सिलमा पनि त्यस्ता केही विषयहरू राखेर संहिताको अनुरूप चाहिँ जान सकियो भने त्यसमा अगाडि बढिएला। अहिले तत्कालै चाहिँ त्यो प्रदेशगत रूपमा त्यहाँ कार्यालयहरू खोल्ने त्यहाँबाटै सेवा दिने अवस्थाहरू चाहिँ तत्कालै त्यो अवस्था सम्भव छैन। तर एउटा चाहिँ के हुन सक्छ भने अब प्रेस काउन्सिलको बोर्डमा चाहिँ नियुक्ति गर्दाखेरि प्रदेशगत रूपमा पनि विभिन्न क्षेत्रबाट चाहिँ नियुक्ति भएर यो समग्र यो चाहिँ प्रेस काउन्सिलको प्रतिनिधित्व समानुपातिक अथवा समावेशी प्रदेशगत रूपमा प्रतिनिधित्व हुने गरी बोर्डमा चाहिँ त्यो सदस्यहरू चाहिँ नियुक्त हुने अवस्था भयो भने त्यसले पनि कतिपय चाहिँ कामहरू प्रदेशगत रूपमा काम गर्न सहज हुन्छ। सम्भवत अब नियुक्त गर्ने नेपाल सरकारले त्यो पनि त्यो विषयमा पक्कै पनि ध्यान पुर्याउला भन्ने अपेक्षा गर्न सकिन्छ।
हजुर, अब सातै प्रदेशमा सञ्चार माध्यम मिडियाहरू जति पनि छन् होइन, यी मिडियाहरूको अनुगमन चाहिँ कसरी भइरहेको छ? जस्तो आचार संहिता भयो, उल्लङ्घनका घटनाहरू भयो, धेरै विषय हुन्छन्, यसलाई चाहिँ यहाँले कसरी समन्वय गरिरहनु भएको छ?
अब अहिले त तपाईँ धेरै मिडियाहरू प्रदेशगत रूपमा भए पनि सब डिजिटल रूपमै आउँछन्। तपाईँको पेपर हो भने पनि तपाईँको ई पेपरहरू पनि आउँछ। अब सँगै अहिले हामीले पेपरको हकमा पिडिएफ सिस्टमहरू चाहिँ जुन अनलाइन न्युज पेपर म्यानेजमेन्ट सिस्टम भनेर एउटा सिस्टमहरू चाहिँ बनाएका छौँ। त्यहाँ चाहिँ प्रेसमा छापिँदा बित्तिकै पिडिएफ फाइल जाँदा बित्तिकै हाम्रो सिस्टममा पनि पिडिएफ आउँछ, अनि त्यसबाट अनुगमन पनि गर्न सकिन्छ। अनि प्रत्येक चाहिँ 15 दिनभित्र प्रेस काउन्सिलमा चाहिँ त्यो छपाई कपी पनि आउनुपर्ने भन्ने छ, त्यसो भएपछि त्यसले चाहिँ पनि हामीले अनुगमन गरिराखेका हुन्छौँ। र सँगै चाहिँ अब उजुरी र गुनासो सुन्ने कुराहरूमा अहिले चाहिँ प्रेस काउन्सिलको अनलाइन सिस्टम छ, त्यहाँबाट उजुरी जहाँसुकैबाट पनि दिन सकिन्छ। कतिपय विषयहरू हाम्रो सामाजिक सञ्जालहरू इमेल अनि चाहिँ अनलाइन उजुरी प्रणालीबाट पनि उजुरी दिन सकिने भए हुनाले त्यस्तो त्यति धेरै चाहिँ समस्याहरू छैन। अब तर तत्काल चाहिँ प्रदेशगत रूपमा आएका उजुरीहरू त्यहीँ चाहिँ छलफल गर्ने, कतिपय स्थलगत रूपमा अनुगमन गरेर त्यसलाई समाधान गर्ने कुराहरू जसरी चाहिँ प्रदेशमा त्यस्ता कार्यालयहरू सम्पर्क कार्यालय हुन्थ्यो भने त्यो अलिक बढी प्रभावकारी चाहिँ हुन्थ्यो भन्ने कुराहरू चाहिँ एउटा छ। तर अहिले चाहिँ होइन, त्यहाँबाट त्यो प्रदेशका मिडियाहरूको अनुगमन गर्ने सकिया छैन, गाह्रो छ भन्ने विषय चाहिँ होइन। हामीले अहिले यो विभिन्न किसिमका प्रविधिहरूको प्रयोग गरेर त्यहाँका मिडियासँग चाहिँ हाम्रो एसेस चाहिँ छ, अनि अनुगमन गर्ने उजुरीहरू चाहिँ प्राप्त गर्न सक्ने र त्यसलाई कारवाही गर्न सक्ने अवस्थाहरू चाहिँ अहिले पनि विद्यमान।
उहाँ हुनुहुन्थ्यो प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भूषाल।
सूचना तथा सञ्चारको सही सदुपयोग गरी आफ्नो जीवनशैली सहज बनाऊ।
यही अनुरोधका साथ अब आगामी सोमबार बिहान 7:25 बजे सूचना तथा सञ्चार क्षेत्रका विषय प्रस्तुति सहित हामी आउनेछौँ। तबसम्मलाई हामी सरिता खनाल, शोभा भट्टराई र नवीन दाहाल बिदा हुन्छौँ। नमस्कार।